الحمد لله رب العالمين والصلاة والسلام على رسول الله وعلى آله وصحبه أجمعين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. آیت 189 کے بعد کیونکہ قتال سے ریلیٹڈ آیات آنی تھی اور کیونکہ فرسٹ ٹائم آ رہی تھیں اس لیے قرآن کا جو ہم پڑھ رہے تھے اس کو پاز کر کے اور اس کے بعد ہم لوگوں نے جہاد کے اوپر لیکچرز لیے تھے, اس کے اوپر ٹوٹل تقریباً 6 لیکچرز بن گئے تھے. تو اب وہ سب کچھ مائنڈ میں رکھتے ہوئے جو اس کے اندر تھا اب یہاں سے ان آیات کو پڑھتے ہیں. و اور قاتلو, تم سب قتال کرو, تم سب لڑو, فی میں سبیل راستے میں, اللہ اللہ کے راستے میں. الذین, وہ لوگ, یقاتلون, جو لڑتے ہیں, کم تم سے, و اور لا نہیں, تعتدوا, حد سے بڑھنا تم, انا بے شک اللہ, بے شک اللہ, لا نہیں, یحب, پسند کرتا, المعتدین, حد سے بڑھنے والوں کو. اور تم لڑو اللہ کی راہ میں ان لوگوں کے ساتھ جو تمہارے ساتھ لڑتے ہیں لیکن حد سے نہ بڑھنا, اور اللہ, بے شک اللہ جو ہے وہ حد سے بڑھنے والوں کو پسند نہیں کرتا. وقاتلو, اور تم سب قتال کرو, ہم ان سے, حیث, جہاں کہیں بھی تم, صرف تو منہ پاؤ انہیں یا تمہارا انکاؤنٹر ہو ہم ان کے ساتھ. اس کا روٹ جو ہے وہ سا قافا ہے اور اس کا مطلب ہوتا ہے آمنا سامنا ہونا یا انکاؤنٹر ہونا. و اور اخرجو, نکال دو انہیں, ہم انہیں, من, فرام, یا سے, حیث, جہاں کہیں سے بھی, اخرجو, نکال دیا تھا انہوں نے, کم تمہیں. و اور الفتنہ, تو فتنہ جو ہے اشد, زیادہ سویر ہے, زیادہ شدید ہے, من, فرام, القتل, قتل کرنے کی نسبت فتنہ انگیزی جو ہے وہ زیادہ شدید ہے. و اور لا نہیں, تو قاتلو, ہم تم قتال کرنا ان کے ساتھ, اند, پاس, المسجد الحرام, مسجد حرام کے پاس, مسجد حرم جو ہے اس کے پاس, ان سے تم مت لڑنا, حتیٰ, یہاں تک کہ, جو قاتلو کو وہ لڑے تمہارے ساتھ, فی میں, ہی اس میں, یہاں پہ اٹ سے مراد جو ہے وہ مسجد حرم ہے. ف, پس ان, اگر, پس اگر قاتلو کم وہ قتال کریں تمہارے ساتھ, ف, پس اقتلو ہم, تم بھی قتال کرو ان کے ساتھ, پھر اگر وہ تم سے لڑے پھر تم بھی ان سے لڑنا. کا ذالکا, یہ جزا, ان, جزا ہے, ریوارڈ ہے, الکافرین, ایسے کافروں کا. اس پوری آیت کا رنگین ٹرانسلیشن کیا ہے؟ اور قتال کرو ان سے جہاں کہیں بھی تم انہیں پاؤ, اور نکال دو انہیں تم بھی اسی طرح جس طرح انہوں نے تمہیں نکالا تھا, جہاں کہیں بھی. اور فتنہ جو ہے وہ قتل سے زیادہ شدید ہے, اور ان سے قتال نہ کرنا مسجد حرام کے پاس, یہاں تک کہ وہ تم سے قتال کر بیٹھے اس کے پاس, اور اگر وہ تم سے لڑیں تو پھر تم بھی ان کے ساتھ لڑو, اور یہ بدلہ ہے ایسے کافروں کا. ف, پس ان, اگر, انتہو, وہ باز آ جائیں, ف, پس ان اللہ, بے شک اللہ جو ہے وہ غفور الرحیم, معاف کرنے والا ہے, رحم کرنے والا ہے. کس سے باز آ جائیں؟ لڑائی کی بات ہو رہی ہے, لڑائی سے اگر وہ باز آ جائیں تو پھر تم بھی چھوڑ دو. و اور قاتلو ہم, اور قتال کرو ان سے, حتیٰ, یہاں تک کہ, لا نہیں ہو, تکونا, بچ جائے کچھ بھی, الفتنہ, فتنہ جب تک ختم نہیں ہوتا تب تک لڑتے رہو. و اور یکون, ہو جائے, الدین للہ, جو دین ہے, یہ دو ورڈز ہیں اصل میں, لی اور پھر اللہ, تو لکھا اس طرح ہوا ہے, لی کا مطلب ہوتا ہے فور یا کے لیے. اور یہاں تک لڑتے رہو ان سے جب تک فتنہ جو ہے وہ بالکل ختم نہ ہو جائے اور دین خالص اللہ کے لیے نہ ہو جائے. ف, پس ان, اگر, انتہو, وہ باز آ جائیں, وہ پچھلی آیت میں گزرا تھا, فلا, پس نہیں, عدوان حد سے بڑھنا تم نے بھی حد سے نہیں بڑھنا الا ما سوائے الا اوپر اپون الظالمین سوائے یہ کہ جنہوں نے ظلم کیا تھا اگر اس سے ساتھ کو بدلہ لینا ہے ادروائز تم نے بھی پھر اب ان سے حد سے نہیں بڑھنا. رننگ ٹرانسلیشن ہے سائر کا, اور لڑو تم ان کے ساتھ یہاں تک کہ فتنہ ختم نہ ہو جائے اور دین خالص اللہ کے لیے نہ ہو, اور اگر وہ پاس آ جائیں تو بس تم بھی حد سے نہ بڑھنا ما سوائے ان ظالموں کے خلاف. الشہر, شہر کہتے ہیں مہینے کو, شہر الحرام و حرمت والا مہینہ, بے شہر الحرام حرمت والے مہینے ہی کے بدل ہے. بل حرمات اور جو حرمت والی چیزیں ہیں فل قصاص حرمات القصاص ان کا بدلہ ہے. فمن اعتدا جو کوئی بھی تمہارے ساتھ زیادتی کر بیٹھا یا حد سے گزر گیا علیکم تمہارے ساتھ فاتدو تو تم بھی پھر زیادتی کرو اس کے ساتھ علیہ اس کے اوپر بھی ساتھ مثل ہی اس جیسا ہی ما تدو جس طرح اس نے تمہارے ساتھ زیادتی کی تھی علیکم تمہارے اوپر. تو جس کسی نے بھی زیادتی کی تھی تمہارے ساتھ اور حد سے بڑھ گیا تھا پر تم بھی زیادتی کرو اس جیسی ہی زیادتی کرنا جس طرح کی زیادتی اس نے تمہارے ساتھ کی تھی. وَاتَّقُوا اللَّهَ اور اللہ کا تقوی اختیار کرو, وَاعْلَمُوا اور یہ جان رکھو اَنَّ اللَّهَ بے شک اللہ جو ہے وہ ماں ساتھ ہے متقین کے ساتھ ہے جو پرہیزگار ہیں اللہ ان کے ساتھ ہے. تو یہ پانچ آیات تھیں قتال سے ریلیٹڈ جس کے پہلے ہم لوگوں نے وہ چیزیں کور کر لی تھیں. تو وہ باتیں ساری کور ہو چکی ہیں, صرف ایک دفعہ راؤنڈ اپ کر کے کہ جہاد کی جو منزلیں تھیں کہ جہاد سب سے پہلے کیا ہے, پہلے سب سے پہلے اپنے آپ کو اپنے نفس کو اپنی مرضی کو اپنی چاہت کو اپنے خواہشات کو ان سب چیزوں کو اللہ تعالیٰ کے خواہشات کے تابع کرنا. جو چیز اللہ تعالیٰ کو ناپسند ہے اور مجھے پسند ہے تو میں اپنی اس پسند کو چھوڑ دوں, جو چیز مجھے ناپسند ہے لیکن اللہ تعالیٰ کو پسند ہے تو میں اس چیز کو پسند کرنا شروع ہو جاؤں. یہ پہلا درجہ یہ ہے جہاد کا کہ جو جہاں جہاں حکم آ رہا ہے اللہ تعالیٰ کا وہاں پہ دل مان رہا ہے نہیں مان رہا, آپ کو جبرن کرنا پڑ رہا ہے یا آسانی فیل ہو رہی ہے اس کو کرنے میں, آپ کو بات لاجیکل لگ رہی ہے آپ اس کو تابع ہوں اس کے, اور آپ کو جو شیطان وسوسے دے رہا ہے اس کو کنٹرول میں لائیں. یہ ہے پہلا اس کا درجہ جہاد کا, پہلے اپنے آپ کو مسلمان بنائیں, صحیح معنوں میں مسلمان بنائیں. مسلمان کا مطلب, مسلم کا کیا مطلب ہوتا ہے؟ فرما بردار, اوبیڈینٹ. اگلی چیز کیا ہے کہ اب جس چیز کو میں نے اپنے لیے پسند کر لیا اس چیز کو اب میں دوسروں کے اوپر بھی وہی چیز پسند کروں. یہ تو آپ صلی اللہ علیہ وسلم کی حدیث بھی ہے کہ تم میں سے کوئی شخص مومن نہیں ہو سکتا جب تک کہ وہ اپنے بھائی کے لیے بھی وہ چیز پسند نہ کرے جو وہ اپنے لیے کرتا ہے. تو جس چیز کو میں نے اپنے لیے پسند کیا, اس کی میں نے اگزامپلس بھی دی تھیں اس کلاس کے اندر بھی, کہ مثال کے طور پہ میرا ایک کوئی پرٹیکولر موبائل فون ہے میرا اور مجھے وہ اچھا لگتا ہے. اب وہ موبائل کمپنی مجھے پیسے نہیں دے رہی اس کے مارکیٹنگ کرنے کے, لیکن کبھی اگر ڈسکشن ہو رہی ہوگی تو میں اس پہ آرگیو کروں گا نہیں یہ چیز زیادہ اچھی ہے, اس کے اندر یہ چیز بھی ہے, اس کے اندر فلانی بھی ہے چیز. تو جس طرح جو چیز ہمیں پسند ہوتی ہے ہم اس کو ڈیفینڈ کرتے ہیں چاہے اس کا ہمیں ظاہر کوئی بینیفٹ نہیں مل رہا. اسی طرح جو چیز ہمیں پسند ہے, اگر ہم نے اسلام کو, اگر واقعتاً ہم نے اسلام کو اپنے اوپر پسند کیا تھا اپنے لیے, اپنے زندگی کے لیے اور اپنے فیوچر کے لیے, اور اسی کو ہی حاوی رکھا تھا اپنی لائف کے ہر چیز کے اندر, لگژریز کے اندر بھی, کیریئر کے اندر بھی, ہر چیز کے اوپر اسلام ہی کی چیزوں کو حاوی رکھا تھا میں نے, تو پھر اس چیز کو میں نے میرے اوپر اب لازم کیا ہے؟ اگر واقعی ایمان تھا دل کے اندر تو اگلا لازمی تقاضا کیا ہے کہ وہ پھر میں اسی کو پریچ کروں گا, میں اسی کی مارکیٹنگ کروں گا, میں لوگوں کو بھی اسی طرف بلاؤں گا. یہ اس کا نیچرل رزلٹ ہے اگر دل میں واقعی اس چیز کی خواہش تھی. اور اگر یہ دعوت تبلیغ نہیں کر رہے آپ, اس کا مطلب کیا ہے کہ پہلے سٹیج کے اندر ہی گڑبڑ ہے. آپ کا جہاد جو آپ اپنے نفس کے ساتھ کر رہے تھے وہ جہاد نہیں تھا صحیح معنوں میں, یا وہ ناقص تھا. آپ خود کنوینسڈ نہیں ہیں اسلام کے اوپر. اگر خود کنوینسڈ ہیں تو نیچرل تقاضا ہے اس کا نیکسٹ, کہ آپ اسی کی دعوت و تبلیغ کریں گے. دعوت و تبلیغ کے اندر بھی وہ جو ڈیٹیل تو خیر آف کورس ساری ہو چکی ہیں, اس کے اندر کیا ہے کہ کس کوالٹی کی دعوت تبلیغ کرنی ہے, کہ شہادت حق جو ہے اس کا فریضہ سر انجام ہو جائے. شہادت حق کیا تھا کہ اس چیز کو حجت بنا دینا لوگوں کے آگے کہ اب کوئی بات پیچھے نہیں رہی, اب آپ نے ہر طرح سے بیسٹ طریقے سے اس کو ایکسپلین بھی کر کے کر دیا ہے, کر کے بھی دکھا دیا ہے, اب بعد میں اگر کوئی اس کو اڈاپٹ کرتا ہے نہیں کرتا وہ اس کی مرضی ہے, آپ نے اپنی طرف سے بیسٹ ایفرٹ کیا ہے کہ اللہ تعالیٰ کے آگے اب وہ کوئی حجت نہیں دے سکتے, کوئی ایکسکیوز نہیں پیش کر سکتے اللہ تعالیٰ کے آگے کہ ہاں اللہ مجھے بات سمجھ نہیں لگی تھی. تو شہادت حق کرنے کا بیسٹ طریقہ کیا ہے؟ ایک تو یہ ہے کہ علمی لیول کے اوپر, اکیڈیمک لیول کے اوپر بات کو سمجھایا جائے, ایکسپلین کیا جائے. دوسرا جو زیادہ امپورٹنٹ ہے, جو کہ اصل میں مسنگ چیز ہے آج کل کی دنیا میں, وہ کیا ہے کہ پریکٹیکلی اس کو کر کے دکھائیں. ایک ہے کہ کھڑے ہو کے لیکچر پہ لیکچر دیے جا رہے ہو یا سمجھایا جا رہا ہو کسی کو کہ اسلام یہ ہے, اسلام وہ ہے, اسلام فلانا ہے, اسلام کے اندر یہ ہوتا ہے, اسلام کا یہ فائدہ ہے, اسلامک سوسائٹی کے اندر یہ ہوتا ہے, اسلام یہ رائٹس دیتا ہے, اس کا یہ ایڈوانٹیج ہے, کرائم نہیں ہوتا, فلانا نہیں ہوتا اس کے اندر, لیکن بالفرض وہ چیز ہے ہی نہیں کہیں بھی, جس طرح آج کل کی دنیا میں کہیں نظر نہیں آ رہی. تو نو ون از گوئنگ ٹو بی امپریسڈ. کس بندے نے آپ کی بات سے امپریس ہونا ہے کہ آپ واقعی ٹھیک کہہ رہے ہیں؟ ایسی چیز ہو ہی نہیں رہی. اس کی میں نے ایگزامپل کیا دی تھی کہ اگر آپ کو کام کہا جائے کہ جی آپ نے فلانا موبائل لانچ ہو رہا ہے, آپ نے اس کی مارکیٹنگ کرنی ہے, آپ تعریفیں تو بہت کریں کہ اس کے اندر یہ ایسا پروسیسر ہے, یہ فلانا ہے, اس کے اندر یہ ہے, اس کا یہ فیچر ہے, وہ ہے, اس طرح ہے, لیکن پریکٹیکلی وہ فون اس طرح بیہیو کر نہیں رہا جس طرح آپ کلیم کر رہے ہیں. تو اس کا کیا مطلب ہے کہ نقص ہے, یا تو فون ہی فضول سا تھا, یا آپ کو اس چیز کے بارے میں صحیح پتہ ہی نہیں ہے. تو یہ مسئلہ ہے کہ ہمارا جو مسلمان ہو رہا ہے وہ ناقص ہے, وہ فالٹی ہے, کہ ہم لوگ کہیں پہ بھی دنیا کے اندر نہیں کہہ سکتے کہ دیکھیں اسلام کے اندر کیا کیا بینیفٹس ہیں. تو جتنی بھی جس ٹائم دنیا کے اندر خرابیاں ہیں وہ ہمارے اندر ہی نظر آ رہی ہیں, مسلمس کے اندر ہی. تو اس لیے یہی ریزن ہے کہ ہم سے کوئی امپریس نہیں ہو رہا, اور وہ بھی میں نے بات ایکسپلین کی تھی کہ اگر اسلام پھیل رہا ہے تو وہ صرف اس وجہ سے پھیل رہا ہے باہر ویسٹ کے اندر, کہ وہ لوگ جو حد سے زیادہ باہر جا چکے تھے آزادی کے اندر اور ہر طرح کی لبرٹی ان کو حاصل تھی, لیکن وہ پھر ڈپریشن کا شکار ہونا شروع ہو گئے تھے, جس کی وجہ سے دل کا سکون ان کو نہیں مل رہا تھا, اور وہ پھر اسلام اس کی تلاش میں اگر کسی نے رائٹس ہو اس کو پکڑا تو اس کو ہدایت مل گئی. لیکن ادروائز ہماری وجہ سے کوئی مسلمان نہیں ہو رہا, ہم سے کوئی, ہمارے اندر کوئی ایسی امپریسو چیز نہیں ہے. ہم پاکستان کے اندر ہوں گے تو ہم جو کھایا پیا ایسے ہی ریپر اٹھا کے ادھر ہی پھینکیں گے جہاں کھڑے ہوئے تھے, یہ تو سٹائل ہے, یہ تو ہیروئزم ہے ہمارا. باہر جائیں گے تو باہر تو پتہ ہے کہ اچھا خاصا فائن ہونا ہے ہمیں, تو باہر تو ہم شریفوں کی طرح جو کھایا پیا تھا چپ چاپ جائیں گے ڈسٹ بن میں پھینک کے آئیں گے ہم. تو یہ تو ہم ان کے ملک گئے تھے تو ہم وہاں جا کے بڑے سوفسٹیکیٹڈ بن گئے تھے, وہی جب واپس ہم پاکستان آئیں گے دوبارہ ہم وہی حرکتیں کریں گے. تو اس لیے ہمارے اندر کوئی ایسی چیز نہیں ہے کہ جس سے وہ امپریس ہونا, ہمارے اندر ٹائم کی پابندی ہے. باہر کے ملکوں کے اندر ہمارے یہاں کیا ہوتا ہے کہ مثال کے طور پہ کوئی بس کا ٹائم ہوتا ہے یا ٹرین کا ٹائم ہوتا ہے تو کیا ہوتا ہے, ہمیشہ راؤنڈ فگرز میں ہوتا ہے, 7 بجے ٹرین چلے گی, 10 بجے بس چلتی ہے, فلانی جیتی چلتی ہے. باہر اتنا آڈ چیز ہے کہ زیورخ جہاں پہ جو ان کا بڑا ریلوے اسٹیشن ہے, ادھر کا ٹائم ٹیبل اتنا آڈ لگا تھا کہ ادھر ٹرین چلنے کے ٹائم تھے 6:56, یہ کیا عجیب سا ٹائم ہے 6:56. پھر جو اس کا ارائیول ٹائم آ رہا ہے وہاں پہ لکھا ہوا کہ ارائیو کتنے بجے ہوگی, وہ مثال کے طور جو بھی چیز آ رہی ہے 10:11 میں 10:11 پہ وہ ارائیو ہوگی, پھر 7:29 کے اوپر دوبارہ نیکسٹ اسٹیشن سے چلے گی. اس طرح کے ٹائمز ہیں وہاں پہ, اس قدر پنکچوئل ہیں وہ ٹائم کے اوپر کہ کوئی جس کے کہتے ہیں کہ حد نہیں ہے اس چیز کی, اس قدر پنکچوئل ہے. اور ہمارا کیا حساب ہوتا ہے کہ مثال کے طور پہ کسی کو ٹائم دیا ہوا تھا کہ جی ہم آئیں گے آپ کی طرف کھانے کو 8 بجے آئیں گے ہم لوگ, تو 8 بجے تو ہم لوگ اپنا منہ دھو رہے ہوتے ہیں کہ ابھی تک صاف ہی نہیں ہوا منہ ہمارا, تو 8:30 کو ہمارا واقعی لگے گا گھر کے اندر پوزیشن ہوگی کہ اب نکل رہے ہیں, اور فون پہ ہم پہلے سے کہہ رہے ہوں گے جی جی بس پہنچے راستے میں, یہ پہنچ گیا بس, ہم یہ قریب ہی ہیں ابھی, تو ہم آرام سے کہیں گے, اور وہ بھی مائنڈ نہیں کرتے اگلے بندے بھی, انہیں یہ پتہ ہے کہ جھوٹ ہی بول رہا ہے یہ بھی, سب مائنڈ کوئی مائنڈ نہیں کرتا اس چیز کو. شادی کا جو ٹائم ہوتا ہے, جو شادی کا کارڈ پہ لکھا ہوتا ہے کہ اتنے 8 بجے شادی کا وہ ہے ریسپشن ہے, اور کیا ہوگا 9 بجے مثال کے طور پہ کھانا ہوگا, اور 9:30 یا 10 بجے رخصتی ہے, تو ہم کبھی اس کارڈ کے مطابق نہیں جائیں گے. ہمیں پتہ ہے کہ یار 8 بجے کس نے آنا ہے, 9 بجے بھی کوئی نہیں آیا ہوگا, اور ہم پھر بھی سستی مار مار کے 9:30 جائیں گے جب وہ رخصتی کا ٹائم تھا, تب پتہ لگے گا کہ ہاں ابھی تک وہ کوئی آیا ہی نہیں ہے, ابھی نہ دولہا آیا ہے نہ لڑکی آئی ہے, کوئی بھی نہیں آیا. یہ تو کس قدر فائن کر کے لاہور کے اندر کچھ انہوں نے پابند کیا کہ ریسٹورنٹ بند ہو جائے گا, لائٹس آف کر دیں گے, اتنا فائن ہوگا, اور لوگ پھر بھی ڈھیٹ نہیں باز ہیں. بالآخر باز کس بات پہ آئے تھے کہ اب اگر تم لوگوں نے ٹائم سے زیادہ ایکسٹینڈ کیا نا تو ہم دولہا کو پکڑ کے لے جائیں گے, اس چیز سے باز آئے تھے تھوڑے بہت, ورنہ تو لاہور میں تو مسئلہ ہی کوئی نہیں تھا کہ دو تین بجے جا کے شادی ہو رہی ہے. نکاح کی ڈیٹ لکھی ہوئی ہے, بال فرض سمجھانے کے لیے بتا رہا ہوں, بال فرض لکھا ہوا ہے نکاح کی ڈیٹ 29 اکتوبر, وہ 12 بجے کے بعد جا کے نکاح ہوگا, تو اصل میں 30 اکتوبر کو جا کے نکاح ہو رہا ہے ان کا. تو یہ ہم لوگوں کا عام روٹین ہے, ہمارے اندر کوئی امپریسو چیز نہیں ہے کہ ہم اسلام کو پورٹری صحیح معنی میں کر رہے ہوں. لیکن بال فرض اگر آپ نے اپنے ذات کے اوپر, اپنے نفس کے خلاف جہاد کیا, اپنے ذات کے اوپر اسلام کو نافذ کیا, اور آپ اندر باہر سے اسی کے پابند ہیں اور اسی سے کنوینسڈ ہیں کہ یہی حق ہے, پھر اس کے بعد آپ نے پریکٹیکلی بھی اس کو ظاہر کر کے دکھایا, دعوت تبلیغ بھی کی, جس کے نتیجے میں اگر اللہ کی طرف سے مدد آئی تو لوگوں کی طرف سے رسپانس بھی آیا, لوگوں نے اس کو ایکسیپٹ کرنا شروع کیا, ہوگا کیا کہ آہستہ آہستہ ایک اسلامک سوسائٹی بننی شروع ہو جائے گی. جب اسلامک سوسائٹی بننی شروع ہوگی ایک خاص میجورٹی کے, ایک خاص لیول کے بعد جا کے, پھر اس سے زیادہ نہیں ہوگا, ایک طبقہ ہمیشہ رہے گا جو اسلام سے ہمیشہ دور رہے گا. ایک وہ ہے جس کے اوپر دعوت تبلیغ آپ کر رہے ہیں, وہ مان نہیں رہے آپ کی بات کو لیکن وہ ہاسٹائل بھی نہیں ہے, لیکن ایک طبقہ ہمیشہ ہوگا جو ہاسٹائل ہوگا آپ کے خلاف. اس کی ہاسٹیلیٹی کس طرح کی ہوگی کہ مثال کے طور پہ, اور یہ میں نے تب بھی بتایا تھا کہ یہ لازمی نہیں ہے کہ یہ مسئلہ ریلیجیس ہو, ریلیجن لازمی ضرورت نہیں ہے کہ ریلیجن ہونا ہی ہاسٹائل ہونے کا وجہ, ٹھیک ہے, جیسا آج کل یہ برما میں ہوا ہے تو جو مسلمان مارے گئے ہیں وہ خالص ریلیجن مراد تھی, وجہ تھی اس کی. جو گجرات میں ہوا تھا 2002 کے اندر وہ خالص ریلیجن وجہ تھی اس کی. لیکن بہت سارے ایشوز ایسے ہوتے ہیں جو پولیٹیکل ہوتے ہیں, میں نے آپ کو بات سمجھائی تھی کافی ڈیٹیل کے اندر, نہیں سنی کسی نے تو وہ دوبارہ سن لینا بے شک, کہ اس مکہ کے اندر مشرکین مکہ جو تھے ان کے اندر جو ان کا اصل ریزن تھا وہ صرف ریلیجس نہیں تھا بلکہ پولیٹیکل ریزن تھا, ان کی پولیٹیکل پاور ایٹ سٹیک تھی اگر وہ اسلام لے آتے اور رسول اللہ علیہ وسلم کو قبول کر لیتے, تو ان کو جو سالانہ اتنا پیسہ آئے جا رہا تھا ان کے پاس وہ سارا ختم ہو جانا تھا, تو ان کا ریلیجن پولیٹیکل تھا. بہت سارے سچویشنز ایسی ہوں گی کہ جہاں پہ اگر اسلام کہیں بڑھنا شروع ہوگا تو وہاں پہ جو رائیولری شروع ہوگی, جو دشمنی آئے گی, وہ ہو سکتا ہے فار اکنامک ریزنز آ رہی ہو. اس ٹائم کیپٹلسٹک جو تھاٹ ہے اس نے پوری دنیا کے اندر جال بچھایا ہوا ہے بینکنگ سسٹم کا, یہ بینکس انٹر کنیکٹیڈ ہیں سارے کے سارے, یہ ان کا جو آپس میں کمپٹیشن چل رہا ہے یہ پروگریسو وہ ہے کمپٹیشن چل رہا ہے, ایک بینک کے اوپر اونچا ہونے سے دوسرا بینک ختم نہیں ہو جاتا, تو یہ اندر سے سارے کے سارے انٹر کنیکٹیڈ ہیں, ایک ہی نیٹورک ہے یہ اندر سے. اس کے پیچھے کیا ہے کہ لوگ اپنے پیسے ہمیں دیں. آپ کے پاس کتنا پیسہ ہوگا, آپ کے پاس فرض کرتے ہیں کہ ہم سارے جانا ہم جتنے بھی کمرے میں بیٹھے ہوئے ہیں ہم ایسی معمولی سے آرڈنری سٹیزن, ہم پاکستان کے کسی کے پاس زیادہ پیسہ نہیں ہے. اچھا آپ کے پاس جو ہے نا 2.5 لاکھ کی سیونگ ہے, صرف 2.5 لاکھ چلیں گے, اتنی مہنگائی میں 2.5 لاکھ کے چلیں, آپ کے پاس کتنا, آپ کے 5 ہے, آپ کے پاس 13 ہو گیا, آپ کے پاس 8 ہے, آپ کے پاس دوبارہ 3 ہو گیا, میرے پاس 1 ہے, آپ کے پاس 10 ہو گیا, فلانا فلانا اس طرح 20 ہو گیا, بولا سب کو کلیکٹیو اگر کریں تو یہ ہم کہتے ہیں کہ یہ تو کوئی 3-4 کروڑ روپے بن گیا یہ. اب ہمیں یہ پیسہ کسی طرح سے ملے تو آپ ہمارے یہ اکاؤنٹ کھلوائیں ہمارے پاس آ کے, ہم آپ کو یہ فائدہ دیں گے, اس میں یہ سیکورٹی ہے, اس میں یہ بینیفٹ ہے, آپ جہاں مرضی چاہیں نکلوا لیں پیسے, یہ کر لیں وہ کر لیں فلانا کریں یہ کریں وہ کریں, تو آپ بے شک کرنٹ اکاؤنٹ کھلوائیں, آپ سے چارجز نہیں ہوں گے اس کے اندر, جو پیسے تھے آپ کے اتنے ہی رہیں گے, اور اس کے علاوہ جب آپ چاہیں گے نکلوا لیں گے, آپ کو پیسوں کی بھی سیفٹی ہے, اگر آپ کی چیک بک گم ہو جائے یا چیک گم ہو جائے آپ ہمیں کال کریں, فون بینکنگ کے تھرو آپ کا چیک جو ہے وہ رکوا لیں گے, آپ کو اے ٹی ایم کارڈ مل جائے گا, یہ ہو جائے گا, ان میں سے کسی چیز کے کوئی چارجز نہیں ہیں, تو ان کو کون سے نفلوں کا ثواب مل رہا ہوگا کہ وہ یہ کام کریں گے. اگر مجھے آپ کو چیز دیں کہ یہ چیز اپنے پاس سنبھال کے رکھیں اور اس کے بعد جو ہے وہ اگلے سال میں آپ سے لے لوں گا یا جب میرا موڈ آئے گا لے لوں گا, میں پیسے آپ کو اس کے نہیں دوں گا, کچھ سروس چارجز نہیں دوں گا, میں دماغ خراب ہے, میں اپنے ساتھ وہ بوجھ لے کے پھرتا رہوں, ان بینکوں کو کیوں کر رہے ہیں اس طرح بینک سے والے. اس کے پیچھے ایک بہت بڑا جو ہے نا ان کا ایک اس کا ایک جال چل رہا ہے, اب وہ میں دوبارہ نہیں بتا رہا کہ فائنینس بینکس کام کس طرح کرتے ہیں, لیکن وہ ایک ایسے وسکل سرکل کے اندر آپ کے پیسے کو ڈالیں گے کہ آپ کے پیسے سے وہ اور پیسہ بنائیں گے. یہ جو میں اگزامپل دے رہا تھا کہ کروڑ 2-3 کروڑ روپے جمع کر لیا, یہاں پہ رکھا بینکس میں جیب میں اور کہہ دیا کہ آپ بالکل بے فکر ہو جائیں, آپ کرنٹ اکاؤنٹ چاہتے ہیں آپ کو جی کرنٹ اکاؤنٹ نہیں مل جائے گا, آپ لوگوں کو سیونگ اکاؤنٹ چاہیے ٹھیک ہے, آپ لوگوں کو پر منتھ اتنے پیسے بھی ملتے رہیں گے. اب یہ جو پیسہ آیا تھا نہ تو اس سے وہ زمین خریدیں گے, بینکس کی جتنے بھی جگہوں پہ بینکس ہوتے ہیں وہ ہمیشہ رینٹ پہ کام کر رہے ہوتے ہیں, कभी बिल्डिंग खरीद के अपना बिल्डिंग वहाँ पे नहीं बनाते, वो अपना स्ट्रक्चर नहीं बनाते, वो रेंट पे ले लेंगे, उनको कोई फ़र्क नहीं पड़ता, क्योंकि वो रेंट वो आपके पैसे से दे रहे होते हैं, उनका अपना कौन सा जेब से जा रहा होता है। वो आगे एक ग्रुप से ले लिया, किसी और बंदा आया कि मैं फलानी फैक्ट्री लगाना चाहता हूँ, ये है वो, ठीक है जी हम आपको, बैंक के पास आया, बैंक कहता है हम आपको फाइनेंशियल एड करते हैं, उसकी ये करते हैं वो करते हैं, ये हम आपको पैसे दे देते हैं, आपकी इंडस्ट्री लग गई। ठीक है, अब इंडस्ट्री आपकी लग गई है तो आपने अब हमें पे बैक किस तरह करना है। मिसाल के तौर पर आपका 50 लाख रुपए आपने मांगा था बैंक से, हमने आपको दे दिया, अब आपका बिजनेस चल पड़ा है उससे, अब आपने हमें पे बैक करते रहना है। जितनी पैसे दिए थे उससे कम से कम 20-25% ज़्यादा मार्कअप के ऊपर वो पैसे वापस बैंक लेता रहेगा। चले वो ले रहे पैसे, अब एक और इससे पेट नहीं भरा कैपिटलिस्ट माइंड का, उन्होंने कहा यार ये भी तो सोचो कि तुम्हारे अगर फैक्ट्री को आग लग जाए फिर क्या होगा, तुम्हारे एम्प्लॉयज़ जो हैं वो अगर उस पर उतर आए कि हमें राइट्स चाहिए, हमें फलाने चाहिए, तुम एम्प्लॉय को ये करो वो करो, फिर क्या होगा, फलाना करो ये क्या होगा, इस तरह हो गया, अपनी सेहत का खुद सोचो, देखो 50 साल के तुम हो गए, कुछ सोचो तो सही। तो क्या करो, ये हमारे पास इंश्योरेंस की पॉलिसी है बैंक की, उसकी फैक्ट्री की इंश्योरेंस करवाओ, क्या पता जलजला आ जाए, जैसे न्यूयॉर्क में भी आया हुआ है सैलाब, आया वो जो आया हुआ है तूफान आया हुआ है सैंडी हरिकेन जो आया हुआ है, तो क्या पता वहाँ पे कोई सैलाब आ जाए या जलजला आ जाए, आग लग जाए, जैसे कराची के अंदर पता नहीं बारियाँ लगी हुई हैं फैक्ट्री की आग लगने की, हाथों से बाद एक फैक्ट्री को आग लग जाती है, तो ये इतना होता रहेगा। तो इसे तुम उसके इंश्योरेंस क्या है, ऐसा करो हमें पर मंथ और पैसे देते रहो। एक तो वो मार्कअप दे ही रहा था 20-25% एक्स्ट्रा, वो और क्या दे रहा है, वो इंश्योरेंस के भी पैसे देता रहेगा कि अगर कभी आग लगी, फैक्ट्रियाँ कितनी होती हैं, हज़ारों के हिसाब से होंगी, आग कितनों को लगेगी, 2-3 को लगेगी ना, तो प्रॉबिलिटी इसके अंदर बहुत है। गाड़ियों की तुमने गाड़ी भी ले ली है, उसकी भी इंश्योरेंस कराओ, फैक्ट्री के लिए जो मैं रॉ मटेरियल या स्टाफ को आने जाने के लिए जितनी भी गाड़ी ली है सबकी इंश्योरेंस कराओ, क्राइम इतना बढ़ गया, ये हो गया, क्या पता स्नैच हो जाए तुमसे, और पैसे ले लें उससे, और ज़्यादा उसको बटोर लें। तो ये तो उनको मिले हुए, हम सब पूरी आवाम, पूरी दुनिया इनफैक्ट उनको मिली हुई है बेवकूफ़ भेड़ों की तरह, कि हमें कुछ पता नहीं है कि हो क्या रहा है, और हम जना अपनी लाइफ बिल्कुल नॉर्मल गुजार रहे होते हैं। आप लोगों ने पता नहीं इंटरनेशनल न्यूज़ के ऊपर कभी को नज़र रखी है कि नहीं रखी, लेकिन पिछले साल सवा साल से ऊपर हो गया है, एक बाहर अमेरिका के अंदर शुरू हुआ था, एक कंपेन शुरू हुई थी जो कि अब तो मोमेंटम काफ़ी लूज़ कर गई, उसका नाम है ऑक्यूपाई वॉल स्ट्रीट। उन लोगों का यही थॉट है कि दुनिया की 1% पॉपुलेशन जो है उसने 99% पॉपुलेशन को निचोड़ के रखा हुआ है कैपिटलिस्टिक सिस्टम के अंदर, तो उसको ख़त्म करने के लिए उन्होंने कंपेन निकाली थी ऑक्यूपाई वॉल स्ट्रीट के, ये जो, और ये इन सब जितने भी बैंक्स हैं और जितने भी स्टॉक एक्सचेंजेस हैं इन सब का मरकज़ जो है वो मैनहट्टन न्यूयॉर्क है, तो वॉल स्ट्रीट उसकी एक स्ट्रीट का नाम है। अच्छा, अब बिलफर्ज अगर यहाँ पे रहते हुए लोग अगर ये बैंकों का बॉयकॉट करना शुरू हो जाए, उन्होंने जैसे ही सेंस किया कि ये तो लोग बैंक से दूर जा रहे हैं, तो एक नया ब्रांड क्या ने इंट्रोड्यूस करवा दिया, इस्लामिक बैंकिंग, ये इस्लामिक बैंकिंग है जी, ये सिर्फ लेबल्स चेंज हो गए हैं और थोड़ा बहुत मोटा मोटा उन्होंने प्रोसीजर चेंज कर लिया, वरना मोर और लेस वही चीज़ें ही हैं सब कुछ। अगर आप दोनों का कंपैरिजन करना शुरू हो जाएं और टर्म्स के ऊपर ना डिसाइड करें, तो बाकी आप देखें आपको कोई फ़र्क नज़र नहीं आएगा दोनों के अंदर। तो अगर यहाँ पर रहते हुए अगर इन चीज़ों से को ख़त्म करना शुरू किया, तो फिर उनकी मोनोपोली ख़त्म हो रही है, ठीक है, फिर उनकी मोनोपोली ख़त्म होती है, फिर वो डेफिनेटली जो है वो आपके साथ राइवलरी भी उतर आएंगे, उनके उनका वो आपसे कमा रहे हैं बेसिकली, वो आपसे कमा रहे हैं, और उस कमाई जो है उनका कमाना जो है वो आपके पैसे से है जो आप कमा रहे होते हैं असल में, और आप पैसा जो अपना देते हैं वो बेसिकली उसको आगे घुमा फिरा रहे हैं। अब अगर आपने हलाल हराम का वो करना शुरू कर दिया, और अगर आपने कह दिया कि मैं बैंक से सारे पैसे निकलवा रहा हूँ, ओके मैं भी निकलवा रहा हूँ, मैं भी, वो बैंक कहेंगे नहीं यार ये तो कोई मसला हो गया है, हमें कुछ करना पड़ेगा यहाँ पे। तो ये यहाँ पे उनको इस्लाम से कोई कर्ज नहीं होगा, कोई पॉलिटिक्स का अमल दखल नहीं है, यहाँ पे अमल दखल किस चीज़ का है, इकोनॉमिक्स का अमल दखल है, पैसा यहाँ पे इन्वॉल्व है। इस तरह कई केसेस के अंदर मिसाल के तौर पर ये जो आर्ग्यूमेंट है कि इस्लाम में जी औरत के लिए पर्दा है नहीं है, पर्दा है नहीं है, इसके बारे में टीवी के एक प्रोग्राम के अंदर बड़ा अच्छा पॉइंट रेज किया था, एनालिस्ट के तौर पे आते हैं कभी कभी औरिया मकबूल जान, उन्होंने ये कहा था कि ये मसला जो है पर्दे का मसला जो वेस्ट इतना कह रहा है कि नहीं औरतों को फ्रीडम दो, तुम लोग औरतों को ये करो, औरतों को वो करो, उन्होंने ये कहा था कि ये मसला रिलीजियस है ही नहीं। उन्होंने कहा था ये मसला सारा इकोनॉमिकल मसला है। वो मसला क्या है, उनके इतने बड़े बड़े ब्रांड्स हैं जो पूरी दुनिया के अंदर मशहूर हुए हुए हैं, कपड़ों के डिज़ाइनर्स हैं, कितने महंगे महंगे कपड़े होते हैं उनके, ज्वेलरी के कितने बड़े बड़े हैं, मेकअप के लिए कितनी बड़ी बड़ी इंडस्ट्री लगी हुई है पीछे। तो अगर यहाँ पे हम कह दें कि नहीं इस्लाम के अंदर पर्दा है और ये है वो है, तो रिलीजन नहीं, उनको रिलीजन से कोई गर्ज नहीं है। यहाँ पे मसला अगेन इकोनॉमिक्स का आ जाता है। तो और ये मकबूल जान ने कहा था कि ये इकोनॉमिक वॉर है ये वाली, असल में जो वेस्ट जितना भी आर्टिकल्स देख रहा है या बातें डिस्कस कर रहा है कि नहीं औरत को फ्रीडम दो, ये फलाना है, यूरोप के अंदर आप देखें कहते वो क्या है कि ये सेकुलरिज्म है हमारे मुल्क के अंदर, दावा किया उनका सेकुलरिज्म को, और पूरी दुनिया के अंदर कह रहे हैं कि डेमोक्रेसी और सेकुलर बेस्ड डेमोक्रेसी होनी चाहिए कि जिसके अंदर किसी रिलीजन की कोई डोमिनेंस ना हो, बल्कि मेजॉरिटी जो चाहती है वो करे, मेजॉरिटी आज़ाद है, कोई रिलीजन की बाइंडिंग नहीं है। लेकिन उसके अगर मैं आज़ाद हूँ तो, या अगर कोई लड़की आज़ाद है तो अगर वो इतनी आज़ाद है कि वो बाहर के मुल्कों के अंदर बीचेस के ऊपर अगर वो बिकनीज में फिर सकती है, तो वो इतनी भी आज़ाद होनी चाहिए कि वो स्कार्फ भी ले सकते हैं सर पे। ये तो बड़ी लॉजिकल सी बात है। लेकिन वहाँ पे फ्रांस के अंदर बैन है, हेड स्कार्फ नहीं पहन सकते स्कूल कॉलेजेस के अंदर, यूनिवर्सिटीज के अंदर, पब्लिक के अंदर फेस को कवर नहीं कर सकते, जिसको हम निकाब बोलते हैं, पब्लिक के अंदर नहीं कर सकते ये। फिर इसके अलावा कितने मुल्क हैं इस टाइम पे, हमें 4 मुल्क हो चुके हैं यूरोप के जहाँ पे निकाब के ऊपर बैन लगा हुआ है। मिसाल के तौर पर ठीक है, वो कहते हैं कि औरतों के ऊपर ऑपरेशन हो रहा है, फलाना है फलाना है, चलें ठीक है, पूछ लें उस लड़की से या उस औरत से इंटरव्यू करके देख लें कि अगर आपके ऊपर ज़बरदस्ती हो रही है तो हम आपके घर में जो भी आपके फादर ज़बरदस्ती कर रहे हैं, अगर आप शादीशुदा हस्बैंड हैं या कोई और आपके भाई अगर ज़बरदस्ती कर रहे हैं, हम उनके खिलाफ ये चार्जेस डालते हैं कि उन्होंने ऑपरेशन किया है। लेकिन बिलफर्ज वो लड़की कहती है कि मैं अपनी मर्ज़ी से करना चाह रही हूँ, तो फिर क्यों फ़ाइन हो रहा है उसका, फिर भी फ़ाइन होता है, तो ये क्यों कर रहे हैं, ये तो बात लॉजिक में नहीं आ रही। अगर आज़ादी है तो फिर तो खुली आज़ादी होनी चाहिए ना, जहाँ पे नंगा फिरने की आज़ादी है तो वहाँ पे जिस तरह मर्जी कपड़े पहनने की भी आज़ादी होनी चाहिए। तो ये मसला इकोनॉमिकल मसला है, उसकी वजह ये है कि उनको ये ख़तरा पड़ गया है कि हमारा फिर जो है वो जो मेकअप की जो बेशुमार इतनी लंबी लाइनें और ब्रांड्स और ये और वो जो कुछ चल रहा होता है वो कौन लेगा हमसे। जो अभी फ़िलहाल जो पाकिस्तान में जिस तरह हुआ ना, शायद पिछले साल से ऐड आने शुरू हुए थे बिल बोर्ड पर भी, टी वी पर भी, सन सिल्क ने एक ख़ास शैम्पू निकाला था स्काफ पहनने वाली लड़कियों के लिए, कि जो स्काफ पहनती हैं उनके लिए ये है। ये अगेन वो कैपिटलिस्टिक ही है कि उन्होंने देखा एक अपॉर्चुनिटी है कि हम यहाँ से पैसा फ़ायदा उठा के देखते हैं। लेकिन ये वो उसी तरह ही है कि जिस तरह बैंकिंग की बात कर रहा हूँ तो एक इस्लामिक बैंकिंग साथ ले आए हैं, लेकिन अगर बिल्कुल ही हम बॉयकॉट के ऊपर उतर आए तो फिर हाँ फिर ये कोई पक्की राइवलरी उतर आएगी यहाँ पे। इस तरह ये मसला भी इकोनॉमिकल मसला है। कोई और एग्जाम्पल दे सकते हैं ऑयल के ऊपर वॉर? हाँ सही है, वो चाहते हैं कि वेस्ट प्रो वेस्ट गवर्नमेंट्स आएँ पूरे मिडल ईस्ट के अंदर, एटलीस्ट जहाँ जहाँ पे ऑयल निकल रहा है, जहाँ जहाँ ऑयल निकल रहा है वहाँ पे प्रो वेस्ट गवर्नमेंट्स हों ताकि उनके फ्लो में या उनके ऑयल को लेने में कोई रुकावट ना हो। क्योंकि ये जो अरब शेख हैं उनको पता है कि इनको तेल निकालना तो आता भी नहीं है इन्हें, इनको सिर्फ नोट गिनने आते हैं, तो तेल हमने निकाल के देने हैं इन्हें, तो बस ये हमारी हमारे जो है हमें इस तरह कॉन्ट्रैक्ट देते रहे ये लोग और काम चलता रहेगा। बीबीसी के एक खबर आई थी सऊदी अरब के बारे में, पता नहीं सऊदी अरब प्लान्स ग्रीन हज या इस तरह ग्रीन हज कर, बल्कि ग्रीन हज कोई वर्ड था उसके अंदर, उनके जो मिनिस्टर्स हैं वो ये कह रहे हैं कि जब हज होता है या रमज़ान का महीना आता है तो मक्का जो है वो दुनिया की मोस्ट डेंसली पॉपुलेटेड सिटीज़ में से हो जाता है, कि इतने कम इलाके के अंदर इमेजिन करें सिर्फ मस्जिद हराम या मीना उतनी जगह के अंदर 40 लाख बंदा, 30 लाख तो चले वो हैं जो बाहर से आते हैं, अंदर के लोग या जो रोड के थ्रू आ रहे जो एक्चुअली वीज़े या उसमें नहीं आ रहे, गिनती में नहीं आ रहे, 40 लाख या उसके करीब इतना लोग इतने थोड़े से इलाके के अंदर आ रहे हैं फिर मक्का के अंदर हैं। तो ये इतने दिन जो यहाँ पे होते हैं तकरीबन ऑलमोस्ट महीने के करीब, महीना रमज़ान का काउंट कर लें तो ये मोस्ट डेंसली पॉपुलेटेड सिटी बन जाता है मक्का। और इसको करने के लिए फिर जो एयर कंडीशनर चलते हैं और जो होटल्स रेस्टोरेंट्स हैं उनके अंदर भी जो लाइटिंग का बंदोबस्त है, एसी है, फिर कार हो गई, बसेस हो गई, फिर ट्रेन भी उन्होंने चलाई है, एरोप्लेन की फ़्लाइट्स आ रही हैं, इतना कुछ हो रहा है, तो इससे बहुत ज़्यादा फ्यूम्स भर रहे हैं एनवायरनमेंट के ऊपर, एडवर्स इफ़ेक्ट हो रहा है इस चीज़ का। तो इस एडवर्स इफ़ेक्ट को रोकने के लिए उन्होंने क्या किया कि हम ग्रीन, अब क्या करेंगे, हम सोलर एनर्जी से प्रोड्यूस करेंगे। अब ये बात पक्की है कि ये जो सऊदी शेख हैं इनके दिमाग में ये बात नहीं आ सकती, ठीक है, इनको ये बात पढ़ाई गई है, सिखाई गई है ये वाली बात। जब उन्होंने सारा निचोड़ लिया कि मक्का के, वो मक्का मस्जिद के अंदर एसी भी लग गए और सब कुछ हो गया, अब मज़ीद कहाँ से इनसे पैसे लें हम, तो नई पट्टी क्या पढ़ा रहे हैं कि आपको सोलर एनर्जी को हार्नेस करें। तो उसमें था कि सबसे बड़ा मेगा प्रोजेक्ट, इतना बड़ा प्रोजेक्ट कभी दुनिया में नहीं है, जो सोलर एनर्जी से पूरे मक्का को उन्होंने लाइट करना है, सोलर एनर्जी। वो बात ठीक है, सोलर एनर्जी होनी चाहिए, और जब पूरे साल जहाँ पे गर्मी पड़ रही है, दुबई में पूरे साल गर्मी पड़ रही है, तो इतनी लंबी लंबी बिल्डिंग्स बनी हुई हैं, तो बजाय जो उन्होंने नॉर्मल शीशे लगाए हैं, इसलिए सोलर पैनल्स लगा लें, उनका कितना पैसा बच सकता है उनका। वो आइडिया उस सेंस में ठीक है, लेकिन ये अब उनको क्या है, नई पट्टी पढ़ाई गई है कि अब आप क्या करें, मक्का को ग्रीन मक्का बनाएं आप और सोलर पैनल्स लगाएं, सोलर एनर्जी से इलेक्ट्रिसिटी प्रोड्यूस करें, और ये सबसे बड़ा प्रोजेक्ट होगा सोलर एनर्जी के ऊपर, जो एक पूरा शहर को एक सोलर एनर्जी से करेंगे। यानी कि खूब पैसा बटोरने का प्रोग्राम बना लिया उन्होंने, सही है। इसी तरह ईरान के ऊपर अमेरिका क्यों नहीं कोई इकदाम करता, इसराइल को कह जा रहा है कि मारते क्यों नहीं उसे, मारो ईरान को, और वो अमेरिका कुछ कर ही नहीं रहा, हिल ही नहीं रहा जगह से। क्यों नहीं हिल रहा, क्योंकि अमेरिका के पीछे, ठीक है, बिल आखिर अगर इसराइल ने ज़्यादा पुश किया, अमेरिका को करना पड़ेगा, रिलक्टेंटली करना पड़ेगा अमेरिका को, लेकिन अभी क्यों नहीं कर रहा, उसकी रीज़न ये है कि अगर ईरान का थ्रेट ख़त्म हो गया, जिसने इराक को फ्लैट करके रख दिया है, आपस में सिविल वॉर हो रही है, जो भी हो रही है, लेकिन अब फ्लैट इस तरह कर दिया इराक को कि अब इराक कहीं किसी और मुल्क पर तो नहीं अटैक कर सकता ना, जैसे सदाम हुसैन कर सकता था, जैसा कुवैत पे उसने किया था। अगर ईरान को भी वो फ्लैट कर देते हैं तो फिर ये सऊदी अरब से हमारी बेसिस और हमें हटानी पड़ेंगी, जरूरत नहीं होगी ना। तो अमेरिका ये नहीं चाह रहा, इसलिए ईरान का थ्रेट मेंटेन रहे सऊदी अरब के ऊपर, और बाकी जो अरब कंट्रीज़ हैं, कतर वगैरह हो गए, इनको तो कुछ भी खास करना नहीं आता, कुवैत को कुछ भी नहीं करना आता खास, इनके सारे दफ्तर जो लोअर लेवल की जॉब्स होती हैं वो हम जाके, हम इंडियन बंगाली जाके खुशी खुशी कर रहे होते हैं, जो हायर जॉब्स होती हैं वो बाहर की कंपनीज बैठ के कर रही होती हैं, वहाँ पे कंपनीज उनकी होती हैं, यहाँ पे हम जा रहे होते हैं, और शेख जो है उनका मुल्क बस इस तरह हम चला रहे होते हैं, जितने भी शेख हैं। वापस आते हैं टॉपिक की तरफ कि जो कताल और ये जितनी भी बातें थी, इनके अंदर जो इस्लाम के अगेंस्ट जो अपोजिट अपोजिंग फोर्स होती है, वो लाजमी नहीं है कि वो रिलीजन के, उसकी फाउंडेशन रिलीजन के ऊपर हो, वो पॉलिटिकल भी हो सकती है, वो इकोनॉमिकल भी हो सकती है, वो सोशल भी हो सकती है, वो कोई भी चीज़ हो सकती है। तो राइवलरी खड़ी होगी, जब राइवलरी खड़ी होगी तो वो राइवलरी जो है उसने रास्ता रोक रहा है। अब उसने जब रास्ता रोकना है तो ये दो अब आइडियोलॉजीज आमने सामने हैं, एक इस्लाम है और एक एंटी इस्लाम है, तो लाजिमन क्लैश होगा। तो फिर कताल का मरहला आता है जहाँ पर डिफेंस और फेंस करना है इस्लाम का। तो अल्लाह ताला की तरफ से यहाँ पे हुक्म ये है मुशरिकीन के लिए, ये शुरू शुरू के अहकामात में से ये वाली आयत, सबसे पहली आयत सूरह हज की थी जो मैंने बताया था, इजाज़त दे दी गई है तुम्हें उन लोगों से कताल करने के लिए जो तुम्हें तकलीफ़ पहुँचाते थे, वहाँ पे था इजाज़त है। अब यहाँ पे अल्लाह ताला क्या कह रहे हैं कि अब तुम कताल करो उन लोगों से जो तुम्हारे साथ लड़ रहे हैं। शुरू में मक्का में क्या ऑर्डर था कि जो कुछ भी हो जाए सब्र करना सिर्फ। अब मदीना में आने के बाद जबकि मुसलमानों को एक पावर हासिल हो गई थी, तो अब अल्लाह ताला की तरफ से आ रहा है कि अब तुम जो है उनसे लड़ो, जो तुमसे लड़ते हैं तुम भी उनके साथ लड़ो, लेकिन हद से नहीं बढ़ना। ये जो एक बहुत मशहूर सेइंग है कि एवरीथिंग इज़ फेयर इन लव एंड वॉर, ये इस्लाम का असूल नहीं है ना। तो लव में हर चीज़ जायज़ है ना, वॉर में हर चीज़ जायज़ है। एवरीथिंग इज़ फेयर, कि जिस मर्जी हद तक तुम जुल्म कर बैठो वो फेयर है, वो जायज़ है। तो ये इस्लाम का हुक्म नहीं है, अल्लाह ताला कह रहे हैं कि तुमने हद से नहीं बढ़ना, और जो हद से बढ़ता है अल्लाह ताला को वो पसंद नहीं है, चाहे वो मुसलमान ही क्यों ना हो। तो आगे ये एक नॉर्मल हुक्म है कि जहाँ तुम अब तुम उनको पाओ तुम उनसे लड़ो, और तुम भी उनको निकालो जिस तरह वो तुम्हें निकालते थे उन जगहों से, क्योंकि अब तुम्हारे पास ताकत आ गई है। जब ये अहकाम आए थे तो मुसलमानों में से कई ऐसे तबके भी थे जो इस चीज़ के ऊपर फील करते थे, या तो वो ज़्यादा सिंपथेटिक थे, या उनके अंदर ये था कि अगर हम मक्का वालों से लड़े और हम हिजरत करके आए थे तो घूम फिर के वो कौन लोग हैं, हमारी बिरादरी के लोग हैं, हमारे अपने ही लोग हैं, उनमें से कई तो रिलेटिव भी हैं, तो उनके साथ अगर हम लड़ेंगे तो हम अपने आप ही को मार रहे हैं। یا ان میں سے کچھ ایسے تھے کہ اگر ہم لڑتے ہیں تو ہمارا بھی نقصان ہوگا, ادھر بھی ہوگا, ادھر بھی کتنی فیملیز برباد ہوں گی, ادھر بھی کتنی فیملیز برباد ہوں گی. جس طرح جنگ کے اندر ہوتا ہے جو ریسٹرکشن آتی ہے, تو اس کے اندر ایک ہچکچاہٹ تھی کہ کرنا چاہیے یا نہیں کرنا چاہیے. تو اس ہچکچاہٹ کو ختم کرنے کے لیے اللہ تعالیٰ نے یہ اصول بھی بتا دیا ہے کہ جو فتنہ ہے وہ قتل سے زیادہ شدید ہے. یہ جو قتل تم لوگ اگر کرنے سے بچ رہے ہو کہ اگر کہ قتال نہ کرنا پڑے, تو یہ جان لو کہ جو فتنہ ہوتا ہے وہ اس سے زیادہ شدید ہے. اب فتنے کا ورڈ انڈرسٹینڈ کرنا ہے کہ یہ ہوتا کیا ہے. فتن جو ہوتا ہے, فے تے اور نون, اس کا مطلب ہوتا ہے ٹیسٹ کو کہتے ہیں, آزمائش کو کہتے ہیں. فتن کہتے ہیں کہ سونے کو, گولڈ کو ویل ایویلیویٹ کرنے کے لیے اس کو جلانا, اس کو تپانا. سمجھے طور پہ آپ ایک جولر کے پاس گئے, آپ نے اٹھا کے وہ گنگ گنگ جولر جولری پڑا دی کہ یہ جی میرا ہے. اب اس کے اندر کس طرح پتہ لگے گا کہ اصل سونا کتنا تھا اور جھوٹ موٹ کی چیزیں کتنی ایڈ ہوئی ہوئی تھیں. اس کے لیے اصل ٹیسٹ کیا ہوتا ہے کہ اس کو جلا کے دیکھا جاتا ہے, اس کو گرم کر کے دیکھا جاتا ہے. تو ایک خاص ٹیمپریچر کے اوپر جب وہ ہیٹ اپ ہوتا ہے تو جو امپیورٹیز ایڈ ہوئی ہوتی ہیں, یہ جو نان گولڈ چیزیں ہوتی ہیں, وہ پگھلنا شروع ہو جاتی ہیں اس کے اوپر سے. صرف گولڈ جو ہوتا ہے وہ پریویل کرتا ہے, جو اصل گولڈ ہوگا صرف وہ رہے گا, باقی امپیورٹیز ساری کی ساری اتر جاتی ہیں, جل جاتی ہیں, اتر جاتی ہیں, پگھل جاتی ہیں. اس چیز کو فتن بولتے ہیں عربی کے اندر. تو فتنہ اسلامک ٹرمز کے اندر کیا ہے کہ مسلمان کو اس طرح آزمانا, اس طرح اس کے اوپر آزمائشیں ڈالی جائیں کہ ثابت ہو جائے, نظر آ جائے کہ اس میں سے کون سچا مومن تھا اور کون جھوٹ موٹ کا مسلمان تھا, کون پیور تھا, کون امپیور تھا, سچا کون تھا, جھوٹا کون تھا, یہ چیز صاف صاف ظاہر ہو جائے. تو اس کو آزمائش کہتے ہیں. اب ایک ایسی سوسائٹی کے اندر یا ایسے سوسائٹی کا یا ایسے لوگوں کا پرویل کرنا جو مسلمانوں کے لیے فتنے کا باعث ہیں, ان کا پرویل کرنا اللہ تعالیٰ کہہ رہے ہیں وہ زیادہ خطرناک ہے اس کی نسبت کہ تم قتل سے بچو. جو قتل ہوگا اس کا یا قتال جو ہوگا اس کا افیکٹ اس جنریشن تک ہوگا, اس جنریشن کے کچھ لوگ مر جائیں گے, ادھر بھی مارے جائیں گے, ادھر بھی ہوں گے, لاس ہوگا تو وہ کرنٹ جنریشن کا ہوگا. لیکن اگر فتنے کو پرویل رکھا جائے تو کیا ہوگا, فیوچر آنے والی جنریشنز کے اندر جو بھی یہ معاملہ چلتا رہے گا. جو برائی ہے اس کو ختم کرنا ضروری ہے, یہ اللہ تعالیٰ کی طرف سے حکم آ رہا ہے. آپ صلی اللہ علیہ وسلم کے علاوہ اور حضرت عیسیٰ علیہ السلام کے علاوہ پہلی امتیں کا جتنا بھی ذکر قرآن کے اندر آتا ہے, جو جتنے بھی رسولوں کا ذکر آتا ہے, وہاں پہ کیا ہوتا تھا کہ جو لوگ ایمان لے آئے سو لے آئے. اب فرشتے ان کے پاس جا کے کیا کہتے تھے کہ اب, یا وہی آتی تھی ان کے اوپر کہ اب آپ راتوں رات جتنے بھی اہل ایمان ہیں ان کو لے کے نکل پڑے, کیونکہ صبح ہونے سے پہلے عذاب آئے گا اللہ تعالیٰ کا. جس طرح نوح علیہ السلام کی قوم کے ساتھ کیا ہوا تھا, کیا نوح علیہ السلام کو حکم ہوا تھا کہ کشتی بنائے, پھر بارشوں کا سلسلہ اللہ تعالیٰ نے شروع کیا, اتنی بارشیں ہوئیں, زمین نے سارا پانی نکالنا شروع کیا کہ وہ سیلاب کی کیفیت ہوئی اور جتنے بھی کافر تھے وہ سارے کے سارے مر گئے تھے. یہی حال شعیب علیہ السلام کی قوم کا بھی ہوا تھا, یہی حال ہود علیہ السلام, صالح علیہ السلام کی قوم کا بھی ہوا تھا, جتنے بھی رسولوں کا ذکر آتا ہے ان سب کے ساتھ یہ معاملہ ہوا تھا. یہ اس کی اگزامپل کیا ہے, یہ کیوں تھا, یہ اس لیے تھا کہ اب جس نے ایمان لانا تھا یا جس بندے کے اندر خیر تھی وہ اب فائنل ہو گیا, اب اللہ تعالیٰ کی طرف سے حکم آ گیا کہ ہاں اب اور ان میں سے کوئی ایمان لانے والا اب نہیں بچا. ان کے اوپر ہر طرح کا ان کو معجزہ بھی دکھا دیا, ان کے آگے ہر چیز بات کلیئر بھی ہو گئی, اب یہ ایمان نہیں لا رہے, اب ان کا پرویل کرنا جو ہے وہ اگلی نسلوں کو خراب کرے گا. تو جس طرح ہم لوگ کیا کرتے ہیں کہ کوڑا جمع کر کے اس کو آگ لگا کے یا اس کو برن کر کے ختم کر دیتے ہیں, زمین میں دبا کے ختم کرتے ہیں کہ یہ اگر کوڑا اس طرح شہر میں رہا تو بیماریاں پھیلیں گی. اسی طرح جو گند اور کوڑا اور جو اس سینس کے اندر جو چیزیں ہیں ان کو ختم کرنا ہے. تو فتنہ جو ہے اس کو ختم کرنا ہے زمین سے, تو وہ زیادہ شدید ہے اگر یہ پرویل کر گیا. اور یہی بات ہے جو یہاں پہ اللہ تعالیٰ کہہ رہے ہیں کہ قتال اس حد تک کرو کہ فتنہ جو ہے وہ بالکل ختم ہو کے رہ جائے, برائی اب بچے نہ اور دین جو ہے وہ خالص اللہ کے لیے ہو کے رہ جائے. اور ساتھ یہ بھی ہے کہ اگر جو وہ لوگ باز آ جائیں, اگر ہاسٹائل نہیں ہیں, چاہے وہ اسلام قبول نہیں کرتے, وہ اسلام قبول نہیں کرتے لیکن ہاسٹیلٹی چھوڑ دیتے ہیں, رائیولری چھوڑ دیتے ہیں, دشمنی چھوڑ دیتے ہیں, تو بس تم بھی چھوڑ دو, اب ان کا پیچھا مت کرنا ان کا. باقی یہاں پہ اللہ تعالیٰ نے حرمت والے مہینوں کا ذکر کیا ہے کہ حرمت والے مہینے جو ہیں ان کا خیال رکھنا. حرمت والے مہینے کون سے ہوتے تھے؟ حج کے مہینہ جو ہوتا تھا ذی الحج, اس سے ایک مہینہ پہلے ذو القعدہ, پھر ذو الحجہ اور اس کے بعد محرم. یہ تین مہینے جو ہوتے تھے, یہ شروع سے جب سے ابراہیم علیہ السلام نے کعبہ بنایا تھا اور حج کا معاملہ شروع ہوا تھا تب سے لے کے یہ امن کے مہینے ہوتے تھے پورے عرب کے اندر. اس دوران کوئی قبیلے آپس میں لڑتے بھی نہیں تھے, کوئی ڈاکہ بھی نہیں ڈالتے تھے. یہ ایک ان کے ہاں نارم ہوتا تھا کہ اس طرح ہم نے اس کی وائلیشن نہیں کرنی. یہ پیس امن کے مہینے ہیں, ہولی مہینے آپ سمجھ لیں, اور سال کے عین درمیان میں جو رجب کا مہینہ آتا ہے وہ بھی حرمت والا مہینہ ہے. چار مہینے حرمت والے ہیں. اس میں ایک مسکنسیپشن یہ ہے کہ رمضان کا مہینہ اس میں شامل ہے, رمضان کا مہینہ اس میں شامل نہیں ہے. رجب کا مہینہ کیوں اس میں شامل ہے؟ کیونکہ رجب کے مہینے کے اندر نارملی اس دور کے اندر کیا ہوتا تھا کہ لوگ عمرہ کیا کرتے تھے, تو یہ چار جو ہیں یہ ہولی مہینے سمجھے جاتے تھے. ان کے اندر جو ہے ان کی حرمت کا خیال رکھنا ضروری تھا کہ اس میں نہیں لڑنا. تو اللہ تعالیٰ نے اس کو بھی منع کر دیا, اور پچھلے آیت کے اندر یہ بھی بتا دیا کہ مسجد حرام کے پاس بھی نہیں لڑنا. لیکن اگر وہ لوگ لڑ پڑیں تو پھر تو ظاہری بات ہے تم نے بھی لڑنا ہے, لیکن تم نے اسٹارٹ نہیں کرنا اور تم نے اس کو ٹریگر نہیں کرنا اس چیز کو, اور حد سے نہیں بڑھنا. اور اگر وہ اس طرح کر بیٹھیں تو بس تم نے صرف اس حد تک زیادتی کرنی ہے جس حد تک انہوں نے تمہارے ساتھ زیادتی کی تھی. اور یہ جان رکھو کہ جو اللہ کا تقویٰ ہے, جو لوگ اللہ کا تقویٰ اختیار کرتے ہیں, اصل میں اللہ تعالیٰ انہی کے ساتھ ہیں جن کے اندر خدا خوفی ہے. یہ نہیں کہ کسی بندے کے اوپر, مثال کے طور پہ کسی بندے کا کسی جنگ کے اندر لڑائی ہوئی تھی خاص, تو اب تو خیر اب تو ناممکن بات ہے کہ دو آدمی لڑ رہی ہوں تو وہ ایک دوسرے کو جانتے ہوں. وہاں تو یہ معاملہ تھا کہ ایک دوسرے کو بائی نیم بھی جانتے تھے. جس طرح مثال کے طور پہ حضرت ابو بکر جو تھے ان کے بیٹے, خیر میں عبد الرحمٰن جو ان کے بیٹے تھے ان کی بات ہے, یہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے جو بیٹے تھے, انہوں نے اسلام لانے کے بعد بتایا کہ بدر کے موقع کے اوپر جب وہ ان کا بیٹا ایمان نہیں لائے تھے اور حضرت ابو بکر مسلمانوں کی سائڈ سے لڑ رہے تھے, انہوں نے کہا تھا کہ ابو میں نے آپ کو بدر کے موقع پہ کئی دفعہ آپ کو اس حال میں پایا کہ میں چاہتا تو آپ کو ختم کر سکتا تھا, لیکن مجھے پھر یہ خیال آ گیا کہ آپ میرے فادر ہیں, والد ہیں میرے. حضرت ابو بکر نے کیا کہا تھا کہ خدا کی قسم اگر میں تمہیں اس حال میں پاتا کہ میں تمہیں مار سکتا تو میں ایک لمحے کے لیے بھی نہ رکتا. تو یہ کیا چیز ہے کہ اپنے بیٹے کو وہ اس طرح کہہ رہے ہیں کہ اپنی ذاتی خواہشات کو چھوڑ کے, بالکل چھوڑ کے, کہاں یہ کہ خالص اللہ کی خاطر. تو اللہ کا تقوی اختیار کرو, حد سے نہیں بڑھنا. یہ نہیں کہ اس نے فلانے کو میرے رشتہ دار کو مارا تو اب میں اس کے پورے خاندان کو مار کے رکھ دوں گا, اس طرح نہیں, حد سے نہیں بڑھنا. اللہ تعالیٰ صرف انہی کو پسند کرتا ہے جو تقوی کی روش اختیار کرتے ہیں. یہ آیات, ان کی تفسیر یہاں تک ہو گئی. پچھلی کلاس کے اندر جو ویڈنسڈے کو کلاس ہوتی ہے اس کے اندر ایک بات میں کہہ رہا تھا جو کہ نہیں ہو سکی تھی, وہ اس کو میں نے یہاں پہ کنٹینیو کرنا ہے. جو قتال کا میں نے مرحلہ بتایا تھا کہ جب آپ نے کیا, پھر دعوت تبلیغ کا مرحلہ شروع ہوا, اس کے بعد جب ایک رائیولری شروع ہوگی اور آپس میں کلیش ہوگا, تو اسلام کو اگر اتنی تعداد تھی اور گراؤنڈ ریئلٹی سپورٹ کر رہی تھی کہ اسلام جو ہے وہ ایک خاص زمین میں کے حصے میں اسٹیبلش ہو جاتا ہے, تو اب اس کے بعد نیکسٹ چیز کیا ہوتی ہے کہ اسلام وہاں سے اب ایکسپورٹ ہو, باقی پوری دنیا میں بھی پھیلے. جیسا صحابہ نے کیا کیا تھا کہ جب حجاز کے علاقے کے اندر اسلام آ گیا تھا اور حضرت ابو بکر کے دور کے اندر, پھر کیا شروع ہوا تھا کہ اب رومن, پرشین اور دائیں بائیں پورے امپائر کے ارد گرد, جو اسلامک امپائر تھا, اسلامک سلطنت تھی, جو اس کے چاروں طرف ساری باؤنڈریز کی طرف, پھر کیا شروع کیا تھا, قتال شروع کیا تھا. اس قتال کی وجہ میں نے بتائی تھی, جو کہا جاتا ہے کہ اسلام تلوار کے ذریعے سے پھیلے, اور میں نے کہا تھا کہ پارشلی بات یہ ٹرو ہے. اس کی وجہ کیا تھی کہ اگر اسلام نہ پھیلتا تو وہ وہاں کے بادشاہ وہاں پہ قائم تھے, ادھر کی عام عوام, بادشاہ تو کتنے ہوتے ہیں, ہزار کی تعداد میں ہوتے ہیں نا, ان کی فیملی اور کیا ہوگا, چند سینکڑوں لوگ ہوتے ہیں بس جو فائدہ اٹھا رہے تھے, باقی جو ان کے نیچے عوام لاکھوں لوگ جو ہیں ان تک اسلام کس طرح پہنچے گا, ان کو اسلام کس طرح پیش کیا جا سکتا ہے. تو اس لیے ان بادشاہوں کا ظلم ختم کر کے اس کی جگہ اسلام کو نافذ کیا تھا, اور ان میں سے کسی کو زبردستی مسلمان نہیں کیا گیا تھا, صرف اسلامک سوسائٹی کے اندر وہ آ گئے تھے. اور جب وہ آئے تھے اس کے اندر, تو کئی لوگ صرف اسلام کے جسٹس, اسلام کا انصاف اور ان لوگوں کا عدل دیکھ کے ایمان لانا شروع ہوئے تھے. جس طرح جو آخری آیت تھی, جو آخری سورت جو رسول اللہ صلی اللہ علیہ وسلم کے اوپر اتاری گئی تھی, وہ کیا تھی, اذا جاء نصر اللہ والفتح, جب اللہ کی مدد آ پہنچی تو کیا آپ صلی اللہ علیہ وسلم سے کیا کہا جائے, ورأیت الناس یدخلون فی دین اللہ افواجا, اور لوگ جو ہیں وہ فوج در فوج اسلام میں اب داخل ہوئے جا رہے ہیں, اسلام کو قبول کر رہے ہیں وہ. تو یہ کیفیت ہونی شروع ہو گئی تھی کہ جب انہوں نے دیکھا کہ اسلام, ہمارے پہلے بادشاہ کیسے ظالم تھے, کس طرح ہم سے ذاتی کے ساتھ ٹیکس لیتے تھے اور فلانا اور یہ, اور یہ کتنے عادل ہیں, تو وہ اسلام لا رہے تھے. تو اسلام کو پروپیگیٹ کرنے کے لیے ضروری تھا کہ اس طرح ہو. आजकल इसकी अगर किसी एक मुल्क के अंदर सही मानों में इस्लाम आ जाता है तो आजकल इसकी इस तरह ऑफेंसिव लॉन्च करने की उस तरह ज़रूरत नहीं पड़नी चाहिए, क्योंकि आजकल का मीडिया बहुत पावरफुल है। और अगर किसी एक मुल्क के अंदर, जैसे आपको पता है कि बाहर के अमेरिका के ही जो कई कंपनीज़ होती हैं, मैगजीन्स होते हैं, वो एनुअल रिपोर्ट्स निकालते हैं कि क्राइम के हिसाब से सबसे लीस्ट क्राइम को इस मुल्क में था, सबसे अच्छी इकॉनमी कहाँ पे है, सबसे अच्छा जीडीपी कहाँ का है, किस मुल्क का है, सबसे अच्छी एजुकेशन क्वालिटी कहाँ पे है। तो अगर कहीं इस्लाम किसी जगह पे आ जाएगा तो वो खुद ब खुद सेल्फ प्रोपगेशन हो रही होगी उसकी, कि इसके अंदर कोई चीज़ है तभी तो वो इतना अच्छा है। जिस तरह अभी हम लोग पूरा जो पूरी दुनिया है सिर्फ अमेरिका और यूरोप को फॉलो कर रही है, सिर्फ इसलिए कि जी उनके फिगर्स देखे कि उनका जीडीपी इतना अच्छा जा रहा है तो हमारी भी इकॉनमी वैसी होनी चाहिए। हम उधर से एक्सपर्ट्स बुलाते हैं, बताओ जी हम अपनी इकॉनमी को किस तरह ठीक करें, क्या करें क्या ना करें, खुद क्रिएटिव नहीं हो रहे, हम उन्हीं को डायरेक्ट फॉलो कर रहे हैं। तो इस तरह अगर ये ऐसी सोसाइटी पैदा हो गई तो इस्लाम खुद ब खुद फैलेगा, लेकिन अगर कहीं ज़रूरत पड़ गई तो ऑफेंसिव भी किया जा सकता है। ये 17th सेंचुरी के अंदर और 18th सेंचुरी के अंदर जब वेस्ट की पावर्स ने कॉलोनाइजेशन शुरू की थी सीरिया के ऊपर, जैसे फ्रेंच आर्मी आ गई मुख्तलिफ इलाकों के अंदर, इंडिया के अंदर ब्रिटिश आर्मी आ गई, इटालियंस आ गए थे लिबिया के ऊपर, इस तरह पूरे मुस्लिम एम्पायर मिडल ईस्ट जो है वो जो वेस्टर्न या यूरोपियन कॉलोनाइजेशन का शिकार हो गया था। तो उसके बाद हुआ क्या था कि इन्हीं पावर्स ने एक हवा खड़ा किया था, एक फोबिया क्रिएट किया था, एक टर्म निकाली थी पैन इस्लामिज्म की। ये 17th और 18th सेंचुरी की बात है। पैन इस्लामिज्म ये है, वो ये कह रहे थे कि ये जो इस्लाम और मुस्लिम कंट्रीज़ हैं उन्होंने जवाब पैदा करना था कि हम इन पे क्यों अटैक कर रहे हैं या हम इनको क्यों एक्सप्लॉइट कर रहे हैं। उन्होंने जवाब ये पेश किया था कि ये चाह ये रहे हैं कि बैनुल अक्वामी सतह के ऊपर, इंटरनेशनल स्केल के ऊपर इस्लाम को रिवाइव किया जाए और नॉन इस्लामिक चीज़ें जो हैं और क्रिश्चियनिटी, इन सब के ख़िलाफ़ जंग की जाए, ख़त्म किया जाए। तो हम उसके ऊपर लड़ने के लिए आ रहे हैं। इसके ऊपर सैयद जमालुद्दीन अखवानी, ये नाम से ज़ाहिर है कि अखवानी थे, इन्होंने इस काम के लिए बहुत एफर्ट की थी, पूरी दुनिया घूमे फिरे थे और इंडिया भी आए थे। ये उस दौर के थे, सर सैयद के कंटेम्प्रेरी थे, उस दौर की बात है ये, और वहाँ पे भी आए थे और पूरी मुस्लिम दुनिया के अंदर ये इस चीज़ को प्रोपेगेट कर रहे थे कि जो हमारी खिलाफत है अब वो उसको मॉडर्नाइज करने की ज़रूरत है, कि हम एक कॉन्स्टिट्यूशन, एक आइन बनाएं और तमाम मुस्लिम कंट्रीज़ जो हैं वो उसके अंदर रहते हुए एक यूनियन बनाए, जिस तरह अब जाके यूरोप का यूनियन बन चुका है या जिस तरह यूनाइटेड स्टेट्स ऑफ अमेरिका है, वो स्टेट्स आपस में इंडिपेंडेंट हैं एक दूसरे से, हर स्टेट जो है वो अपनी मर्जी का टैक्स खुद लगाता है, लेकिन वो यूनाइटेड किस चीज़ में, इकोनॉमी में यूनाइटेड हैं कि करेंसी एक होगी, फॉरेन पॉलिसी एक होगी। तो ये पॉलिसी थी जो वो चाह रहे थे करना, प्रोपेगेट करना चाह रहे थे, लेकिन ये ज़्यादा यूरोप ने हवा बनाया पता है इस चीज़ को। इस बारे में अल्लामा इकबाल की जो ओपिनियन था, जो उन्होंने लेक्चर्स दिए हुए हैं, उनके लेक्चर्स जो हैं हम तो सिर्फ शायरी को जानते हैं, उनकी बुक्स का तो नाम नहीं पता कि उनके वो बुक्स भी हैं या उनके कोई लेक्चर्स भी हैं। तो उनके कुछ लेक्चर्स की सीरीज़ है, मुश्किल लेक्चर्स हैं ऑफकोर्स उनके, वो एक बुक की फॉर्म के अंदर है, उसका नाम है रिकन्स्ट्रक्शन ऑफ रिलीजियस थाट इन इस्लाम। इसके अंदर उन्होंने ये थाट दी हुई है कि हर मुस्लिम कंट्री अपने पैरामीटर्स में रहते हुए इस्लाम को नाफिज करने की कोशिश करे। जो पाकिस्तानी है वो पाकिस्तान के ऊपर फोकस करें, वो ज़्यादा ना होंगे दुबई में क्या हो रहा है तो फलानी जगह क्या हो रहा है, सऊदी अरब में क्या हो रहा है, वो पाकिस्तान पे फोकस करें। जो छोड़ के भी जा चुके हैं पाकिस्तान, वो वापस आए हिजरत। पाकिस्तान की बात मैं एग्जांपल दे रहा हूँ, पाकिस्तान तो खैर था ही भी नहीं तब। जहाँ जहाँ मुस्लिम कंट्रीज़ हैं वहाँ पर वो अपने अपने एरिया में फोकस करें, अपने आप को पहले स्ट्रेंथन करें, अपने आप को इस काबिल बनाएं कि आप कोई इंटरनेशनल, आपकी कोई बुकत हो, कोई लेवल हो आपका, कि अगर कोई और मुस्लिम कंट्री किसी मुश्किल में शिकार है तो आप उसकी एड कर सकें, फाइनेंशियल एड भी कर सकें, मिलिट्री एड भी कर सकें। तो पहले इस लेवल पे अपने आप को लेके आए, उसके बाद वो कह रहे थे कि अपने इकोनॉमिक यूनियंस बनाना शुरू हो और पॉलिटिकल यूनियंस बनाएं। तब ये इकोनॉमिक यूरोपियन यूनियन ऐसी कोई चीज़ नहीं थी, तो ये एक नए आइडियाज़ में से था ये वाला आइडिया कि इस तरह अपने आप को वो क्लोज करें। ये उनका रोड मैप था कि इस्लाम दुनिया में किस तरह आ सकता है। तो इन सब बातों को कवर करने के बाद एंड में मैं ये बता दूं कि ये एक थ्योरी की हद तक ये बात बिल्कुल ठीक है, इस थ्योरी के ऊपर फॉलो करना चाहिए बीइंग मुस्लिम्स। प्रैक्टिकली इनमें से कुछ भी नहीं हो सकता, और प्रैक्टिकली हो सकता है, ये भी पॉसिबल है प्रैक्टिकली कि किसी एक मुल्क में भी इस्लाम नाफिज ना हो सके। उसकी वजह यह है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की अहदीस हैं कि उन्होंने बताया हुआ है कि क़यामत से पहले क्या क्या हालात होंगे, تو ان کے مطابق ابھی اسلام کا ڈاؤن فال ہے، ابھی اسلام کے اوپر اور بہت زیادہ مشکل وقت آنا ہے، ابھی آرمگیڈون ہونی ہے، ابھی دجال نے آنا ہے، پھر امام مہدی کا دور آئے گا، حضرت عیسیٰ کا دور آئے گا، ابھی بہت جہرا ایک ڈیفیکلٹ ٹائم سے اسلام نے گزرنا ہے. اور رسول اللہ صلی اللہ علیہ وسلم فرمایا کہ جب سے آدم کو پیدا کیا ہے تب سے لے کے قیامت تک دجال سے بڑا فتنہ، فتنہ کو میں سمجھا چکا ہوں فتنہ کیسے کہتے ہیں، دجال سے بڑا فتنہ اور کوئی نہیں ہوگا. ابھی اس نے آنا ہے، ابھی تو حالات ابھی تھوڑے اور خراب ہوں گے. لیکن ان چیزوں کا یہ مطلب نہیں ہے کہ ہم اسلام کے اوپر پریکٹس کرنا چھوڑ دیں اور ہم اس راستے کو چھوڑ دیں، کیونکہ اللہ تعالیٰ کے نزدیک کیا چیز دیکھی جائے گی؟ ایفرٹ اور رزلٹ دیکھا جائے گا کہ کیا کیا تھا. قرآن کے اندر بھی اللہ تعالیٰ نے کہا کل ہم آتے یوم القیامت فردا، قیامت والے دن دنیا کا معاملہ تمہارا کلیکٹیو ہے، دنیا کے اندر کلیکٹیولی اگر ایک بندہ بہت اچھا تھا، بہت سچا تھا، بہت ایماندار تھا، بہت یہ تھا، لیکن اگر اوور آل ملک کے حالات ایسے ہیں تو اس کی جو ایمانداری وہ اتنا رزلٹ نہیں نکال سکے گی. لیکن آخرت میں کل ہم آتے ہی یوم القیامت فردا، آخرت میں تم میں سے ہر کوئی جو ہے وہ انڈیویجولی اللہ تعالیٰ کے آگے پیش ہوگا. آخرت کا معاملہ بالکل علیحدہ ہے. جو لوگ ایک زندگی دنیا کے اندر بالکل ساتھ ساتھ رہتے تھے، ایک ساتھ ٹریول کرتے تھے، ایک ساتھ پڑھتے تھے، یہ عین ممکن ہے کہ آخرت کے اندر ان کے اندر زمین آسمان کا فرق ہو. ایک فرق تو یہ ہے کہ ایک جنت میں ہو ایک جہنم میں ہو، لیکن جنت اور جہنم کے اندر بھی درجات ہیں. اور آپ صلی اللہ علیہ وسلم کی حدیث ہے کہ جنت کے اندر ایک درجہ دوسرے درجے سے اتنا ہی اعلیٰ اور بلند ہے جس طرح تم لوگ زمین پہ رہ کے ستاروں کو دیکھتے ہو، اس طرح ان کا درجہ بلند ہوگا کہ جو نہیں حاصل کر سکو گے تم لوگ. تو اسے یہ نہیں کہے کہ بس جو جنت میں جنت ایک جیسے لیول ہے اور سب اور جہنم ایک جیسی ہے. اس میں ہر بندے کے اعمال کے حساب سے جس نے اللہ کی خاطر جتنی قربانی دی تھی اللہ تعالیٰ اس کو اتنا ریوارڈ دیں گے، اور جو جتنا گناہ گار تھا وہ اگر جنت میں نصیب ہو بھی جائے اسے، جنت ویسے تو مسلمان ہونا گارنٹی نہیں ہے کہ جنت میں کوئی بندہ جائے گا، لیکن اگر نصیب ہو بھی جائے جانا تو لازمی کہ یہ بات نہیں ہے کہ جس بندے نے زیادہ قربانی دی، جس نے زیادہ سچ بولا تھا وہ آپ اس کا مقام حاصل کر لیں گے. نہیں، اللہ تعالیٰ نے اس کے ساتھ عدل کرنا ہے، کس کا معاملہ کرنا. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.